नमस्कार, कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी गुणस्तरीय नर्सिङ सेवाका लागि सुरक्षित भन्ने नाराका साथ मनाइएको 57 नर्सिङ दिवस, यसको उपलब्धि र नर्सिङ पेसालाई व्यवस्थित र मर्यादित बनाउन के गर्न सकिन्छ भन्ने विषयमा रहेर गरिएको कुराकानी सुन्छौ। यसै विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ स्वास्थ्य कार्यालय सुर्खेतका पब्लिक हेल्थ नर्स संगीता खड्का।
धन्यवाद।
यहाँले आज नर्सिङ दिवस मनाउनु भयो,
हजुर,
के गरेर मनाउनु भयो नि यो दिवस?
57 नेपाल नर्सिङ दिवस मनायौँ। यो 57 नेपाल नर्सिङ दिवस मनाइरहँदाखेरि हामीले शनिबारको दिन फरक ढङ्गले मनाउँ न त भन्ने हिसाबले चाहिँ 12 गते शनिबारको दिन हामीले यो गिरीघाटमा जुन विस्थापित बस्ती छ त्यहाँ गएर पाठेघर खसेका महिलाहरूको स्क्रिनिङ गर्ने अनि पाठेघरको क्यान्सरको जाँच गर्ने गरेका थियौँ भने सामान्य जलपान तथा अब आफ्नो नर्सिङको विषयमा के समस्याहरू छ यो अब अहिले सङ्घीय संरचनामा जाँदै गर्दाखेरि हामीले अबका दिनमा कसरी चाहिँ नर्सिङ पेसालाई अझै राम्रो बनाउन सक्छौँ र बिरामीलाई चाहिँ गुणस्तरीय सेवा दिन सक्छौँ त भन्ने विषयमा छलफल गर्यौँ।
यस्तो दिवसहरूले केही सहयोग पुर्याउँछन्?
जस्ट अब दिवसकै लागि टिका र फुलमाला मात्रै लगायो भने चाहिँ यसको अर्थ रहँदैन, तर यो दिवसको अवसरमा हामीले कुनै न कुनै चाहिँ जनपक्षीय काम चाहिँ गर्नुपर्छ भन्ने हिसाबले मलाई लाग्नुपर्छ जस्तो लाग्छ। जसरी हामीले एउटा क्याम्प गर्दाखेरि अब दुर्गम बस्तीमा भएको महिलाहरूले निशुल्कमा उपचार पाउनुभयो, त्यसै गरेर हामीले आज सामान्य आफ्नो नर्सिङ दिदी बहिनीहरूसँग छलफल गर्यौँ अनि हाम्रो सामाजिक विकास मन्त्रालयबाट पनि प्रतिनिधि जानुभएको थियो, क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट पनि जानुभएको थियो होइन, त्यसै गरेर हाम्रो प्रदेश अस्पतालको प्रमुखजीहरू हुनुहुन्थ्यो। यसरी गर्दाखेरि आफ्नो प्रोफेसन के हो त भन्ने कुराको बारेमा जानकारी हुनुभयो र अहिलेसम्म हामीले के गरिरहेका र आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा चाहिँ फाइदा हुन्छ जस्तो लाग्छ। र अर्को कुरा, जनमानसमा केही नर्सिङ दिवस हो भनेपछि ओहो नर्सहरूको पनि यस्तो दिवस हुँदो रहेछ है, यो के कारणले गर्दाखेरि यो नर्सिङ दिवस मनाउन थालिएछ, यसको के चाहिँ महत्व छ भन्ने चाहिँ झल्किन्छ जस्तो लाग्छ।
केही वर्ष भयो नेपालमा यता मनाउनु?
हजुर हजुर, हामीले 2018 साल माघ 15 गते हाम्रो नेपाल नर्सिङ संघको चाहिँ स्थापना भएको हो, त्यसपछिदेखि हामी चाहिँ प्रत्येक वर्ष यो नेपाल नर्सिङ दिवस मनाउँदै आएका छौँ।
समस्याहरू छन् नर्सिङ पेसामा?
नर्सिङ पेसामा धेरै समस्याहरू छ होइन, ती समस्याहरू भनेको कतिपय हाम्रो पेसागत समस्याहरू, अब व्यक्तिगत समस्या कुरा गरेर साध्य हुँदैन। पेसागत समस्याहरू भनेको नर्सिङले चाहिँ सधैँ रात दिन खटेर चाहिँ सेवा दिनुपर्ने, बिहान दिउँसो साँझ होइन, कतिखेर हो हामीले चाहिँ जतिखेर सेवा गर्न पनि तत्पर हुनुपर्ने, प्रत्यक्ष बिरामीसँग खेल्नुपर्ने समस्याहरू छ भने अर्कोतर्फ चाहिँ राज्यले हामीलाई चाहिँ उपेक्षा गरिरहेको जस्तो चाहिँ मलाई लाग्छ होइन। हामीले जति अरू 10 देखि 5 सम्म ड्युटी गर्नुहुन्छ हुन्छ, तर हामी के गर्छौँ त भन्दाखेरि 6 घण्टा अरूले ड्युटी गर्दा पुग्छ भने हामीले 12 घण्टा पनि गरेका छौँ र आफ्नो बच्चालाई दुध नखुवाइकन अरूको बच्चालाई चाहिँ पूर्ण स्तनपानका कुराहरू दिँदै हिँड्न परेको छ। यस्तो गर्ने गर्दाखेरि चाहिँ नर्सिङ पेसामा समस्या चाहिँ धेरै छ र पीडा पनि धेरै छ जस्तो लाग्छ।
अब जस्तो यहाँहरूले अब यस्ता कार्यक्रमहरूले जस्तो दिवसहरूको उपलब्धिमूलक काम गर्नलाई आज तपाईँहरूले जुन कार्यक्रम गर्नुभयो त्यहाँ तपाईँहरूले आफ्ना समस्याहरू राख्नुभयो होला होइन, हाम्रो लागि यो गरिदिनुपर्छ भन्ने राख्नुभयो। अब पेसागत रूपमा भन्दा तपाईँहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र कर्तव्यलाई त फेरि पछाडि सार्न त पक्कै पनि सकिन्न होइन, सेवा त यहाँहरूले गर्नु नै पर्छ, तर त्यसलाई सहज हुने खालका कस्ता कार्यक्रमहरू चाहिँ गर्नुपर्छ जसले तपाईँहरूलाई सहज हुन्छ भन्ने गर्नु लाग्छ नि?
अब नर्सिङ पेसालाई एउटा मर्यादित बनाउनको लागि र गुणस्तरीय सेवा जनतालाई दिनका लागि होइन, हाम्रो नर्सिङले पनि दुई पाटोमा चाहिँ हामीले अहिले काम गरिराखेका छौँ। एउटा हाम्रो चाहिँ प्राथमिक उपचारको क्षेत्रमा जुन हामी समुदायमा काम गर्छौँ कम्युनिटी नर्सिङहरूले पब्लिक हेल्थको क्षेत्रमा काम गर्छौँ भने अर्को चाहिँ हाम्रो हस्पिटलतिर क्युरेटिभ क्षेत्रमा काम गरिरहेका छौँ। र पब्लिक हेल्थको दृष्टिकोणमा चाहिँ के हुन्छ भन्दाखेरि विश्व स्वास्थ्य सङ्गठनले नै के भनेछ, प्रत्येक 1,000 जनसङ्ख्यामा 3 जना नर्स हुनुपर्छ भन्छ होइन गाउँमा। भनेपछि हाम्रो देशको त्यो अवस्था चाहिँ छैन होइन, भने अर्कोतर्फ हस्पिटलतिर काम गर्दाखेरि एउटा आइसियुमा एउटा बिरामीलाई हेर्नको लागि एकजना नर्स चाहिन्छ, त्यसै इमर्जेन्सीमा दुईटा बिरामी के अरे एउटा बिरामी हेर्नको लागि दुईजना नर्सको दरबन्दी हुनुपर्छ भनिन्छ, र अपरेसन थिएटरमा जहाँ अपरेसन गरिन्छ त्यहाँ चाहिँ एउटा बिरामी बराबर तीनजना नर्स हुनुपर्छ भनेर चाहिँ भनिन्छ। तर हाम्रो देशमा चाहिँ त्यो डब्ल्युएचओ होइन विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार चाहिँ हाम्रो नर्स पेसेन्ट रेसियो चाहिँ छैन होइन। कम्युनिटी लेभलमा हेर्दाखेरि हाम्रो कस्तो छ त भन्दाखेरि 1000 जनसङ्ख्यामा 3 नर्स हुनुपर्ने ठाउँमा हाम्रो चाहिँ 1000 जनसङ्ख्यामा 0.4 भनेको त त्यो लगभग 4000 एकजना पनि पर्न आउँदैन, त्यसरी नर्सको दरबन्दी छ। त्यो पनि अझ यस्तो क्यालकुलेसन हो कि पढेका जति नेपालमा 85,000 नर्सहरू उत्पादन भएका छन्, ती सबै नर्सलाई हिसाब किताब गर्दाखेरि हो पढेका गन्दा पनि छैन। अझ हामीले सरकारी सेवामा जागिर गर्नेको मात्रै हिसाब गर्यो भने त सरकारी सेवामा 12,000 मात्रै छ भने प्राइभेट सहित गरेर 24-25,000 जति होला भन्ने छ, त्यो संख्या गर्यो भने त झनै न्यून हुन आउँछ। भने हामीले सामान्यतः हस्पिटलतिर एउटा नर्सले जनरल वार्डमा काम गर्दाखेरि एकजना नर्सले 4 बिरामी हेर्नुपर्छ भन्ने मान्यता हो भने हाम्रो देशमा चाहिँ 1 नर्सले 40 बिरामी हेरिरहेको अवस्था छ भने अब त्यहाँ कसरी चाहिँ त्यो नर्सले काम गर्छ होला, कसरी चाहिँ ऊ मुड फ्रेस हुन्छ होला र मुस्कान सहितको सेवा चाहिँ कसरी बिरामी र उनका भिजिटरहरूलाई दिन सक्छ होला, त्यसले गर्दाखेरि पनि हामीलाई समस्या भएको छ। जसरी अब ठिक्क आफ्नो 6-7 ड्युटी सिद्ध्याएर त्यसपछिको टाइम कम्तीमा आफ्नो बच्चा र आफ्नो फ्यामिलीलाई दिन सक्ने कन्डिसन भइदिएको भए पनि यो नर्सिङ प्रोफेसनप्रति चाहिँ सबै अलिकति अझै बढी आकर्षण हुन्थ्यो जस्तो लाग्छ। हुन त अहिले अब धेरैजनाले नर्सिङ नै पढ्नुपर्छ भन्नुहुन्छ, तर यो बेरोजगारीको समस्याले जागिर पाइन्छ अरू केही नभए पनि भन्ने हिसाबले गए पनि साँच्चीकै भित्रदेखि राम्रो गर्छु भन्ने मान्छे अथवा म चाहिँ मेरो पेसा मर्यादित छ भन्ने मान्छेहरू चाहिँ हाम्रो नर्सिङ पेसाप्रति अहिले आकर्षित नभएका हुन् कि जस्तो पनि लाग्छ।
पढेर बाहिर जाँदा बाहिर राम्रो हुन्छ भन्ने हिसाबले पनि पढेको छ
एकदमै। अब त्यो पनि म के चाहन्छु के भन्छु भन्दाखेरि सिस्टमको कुरा हो होइन, सिस्टमले के गराइदियो त भन्दाखेरि हामीले दुःख चाहिँ बढी गर्न पर्ने तर त्यसको प्रतिफल चाहिँ कम होइन। हस्पिटलमा सानो हामीले 900 राम्रो काम गरेको चाहिँ प्रचारमा आउँदैन तर एकजना होइन 900 नर्सले राम्रो काम गरेको चाहिँ आउँदैन। एकजना नर्सले कहिलेकाहीँ झुक्किएर रिसायो भने पनि नर्सहरू यस्ता हुन्छन् भनेर जताततै चाहिँ हल्ला पिटाइएको चाहिँ देखिन्छ। त्यसै गरेर आर्थिक हिसाबले हेर्दाखेरि पनि हामी हेपाटाइटिस एचआइभी होइन जस्ता रोगहरूसँग लड्दै हामी बिरामीको सेवा गरिराखेको हुन्छौँ तर हाम्रो चाहिँ त्यहाँ पछाडि हामी यदि हामी नै रोगी भयो भने के गर्ने त भन्ने हामीसँग चाहिँ त्यसको जवाब हुँदैन। अर्को कुरा आर्थिक कुराले हामी आफ्नो भयभरिको समय जति नर्सिङ पेसामा लाउँछौँ बिरामीको स्याहारमा लाउँछौँ। जसरी एउटा टेबल वर्क गर्ने मान्छेले होइन ल आज 5 मेरो ड्युटी सक्यो भोलि आउनुहोस् है भोलि लेटर दिन्छु भन्ने पुग्छ, तर बिरामी सिरियस भएको बेला म 5 मेरो ड्युटी सक्यो म अब हिँड्छु है भनेर नर्स डाक्टरले चाहिँ भन्न पाइँदैन। त्यसले गर्दाखेरि कम्तीमा आफ्नो जोखिम अनुसारको आर्थिक होइन आर्थिक उपार्जन हुने खालको सरकारले व्यवस्था गर्यो भने पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ। अब नर्सिङ पेसामा खर्च बढी पढ्नको लागि र हामीले कमाउने चाहिँ थोरै भएको कारणले र अर्को कुरा रेस्पेक्टको कारणले गर्दाखेरि पनि नर्सहरू धेरैजना चाहिँ बाहिर जाने। अब यहाँ बसेर केही छैन दिमाग अलिकति के हुन्छ भन्दाखेरि मुड फ्रेसै हुन्न यही सङ्घीय संरचनामा हेरिराखौँ होइन। हामी आज एउटा कुरा दरबन्दी तेरिस निस्किन्छ भोलि अर्को निस्किन्छ होइन, आफू कहाँ जाने हो थाहा छैन, कता जाने हो थाहा छैन, कुन ठाउँ बसेर सर्भिस गर्ने हो थाहा छैन, अनि कुन ठाउँमा कति वर्ष सेवा गर्ने हो, सुगममा कति वर्ष बस्ने हो, दुर्गममा कति वर्ष बस्ने हो थाहा छैन, अनि त्यसले ती विविध कारणले गर्दा मान्छे ठिकै छन् त विदेशमा गएपछि कामको रेस्पेक्ट चाहिँ हुन्छ र पैसा पनि हाम्रो आम्दानी हुन्छ, 2-4 विदेश बसेर हामी राम्रो गर्न सक्छौँ भने किन नजाउँ भन्ने हिसाबले चाहिँ बाहिर गइरहेको देखिन्छ।
बिरामीको सेवा गर्नुपर्ने र जति सक्यो खुसी र तनाव रहित हुनुपर्ने नर्सहरूलाई विविध कारणले गर्दाखेरि तनाव रहित बनाइएको छ भन्ने यहाँको समग्रमा कुरा
हजुर,
त्यो भएपछि उसले कसरी राम्रो सेवा दिन सक्छ भन्ने कुरा होइन। अब जस्तो सरस्वती हेर्दाखेरि कामको हिसाबमा जिम्मेवारीको हिसाबमा पनि डक्टरको नर्सहरूको बढी देखिन्छ होइन, जस्तो अस्पतालहरूमा गयो भने सबै ठाउँमा गयो भने होइन औषधि खुवाउनेदेखि लिएर डक्टरले त एकछिन चेक गर्ने त्यसपछि जाने उयो नर्सलाई नै यसरी गर्नुहोस् भन्ने हो होइन, त्यो भएर पनि जिम्मेवारीको हिसाबले पनि अझ बढी नै छ जिम्मेवारी।
एकदम सही भन्नुभयो। अब डक्टरको जिम्मेवारी पनि कम छ चाहिँ हामीले भन्न मिल्दैन होइन, तर टाइमिङको हिसाबले उहाँहरू हामीभन्दा अलिकति फ्री हुनुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ होइन, र हामी उहाँहरूले ल बिरामी अनुसारको चाहिँ प्रेस्क्रिप्सन अथवा इन्स्ट्रक्सन के चाहिँ गर भन्नुहुन्छ हामी त्यो गर्छौँ, र त्योभन्दा बाहेकको हाम्रो नर्सिङ केयर छुट्टै हुन्छ त्यो पनि दिन सकेको भए राम्रो। नर्सिङ केयरको विषयमा चाहिँ हामी त्यति साह्रो नेपालमा दिन सकिएका छैनौ, त्यो भनेको के कारणले गर्दाखेरि भन्दा त्यही नर्स पेसेन्ट रेसियो, एउटाले चारजना हेर्नु पर्ने ठाउँमा एउटाले चाहिँ 40 जना हेर्दाखेरि चाहिँ हामीले चाहेको जस्तो सर्भिस चाहिँ दिन
सक्दैनौँ।
हजुर हजुर, होइन कुराकानी र व्यवहारको उसमा। र अर्को कुरा चाहिँ जसरी हामीले आफ्नो टाइम 6 घन्टा भनेपछि 6 घन्टा के होइन, 6 घन्टा भनेपछि 6 घन्टा टाइम गर्न काम मरेर गर्न पर्यो, ठग्न पाइएन होइन, र त्यसपछिको टाइम चाहिँ हाम्रो के हुनु पर्यो त फेरि हुनु पर्यो। अब पुग्दैन र काम गरिन्छ भनेपछि त्यो टाइममा पनि कम्तीमा एक्स्ट्रा सुविधा चाहिँ हुनु पर्यो। जसरी अरू सेक्टरमा छ, अरू सेक्टरमा 10-5 काम गर्यो त्यसपछि कम्तीमा राति त आफ्नो घरमा सुत्न पाइन्छ, हाम्रो प्रोफेसनमा त त्यो छैन होइन। त्यसले गर्दाखेरि जहाँ रिस्क हुन्छ त्यहाँ चाहिँ सेवा सुविधा पनि बढाउनु पर्छ जस्तो चाहिँ मलाई लाग्छ।
जस्तो यहाँको मर्निङ नाइट बिहानको रातिको दिउँसोको होइन फरक फरक ड्युटी हुन्छ नि, त्यो त ड्युटीमै गर्ने नि भयो, अथवा 6 घन्टा भन्दा बढी गरियो भने मात्र यहाँहरूले एक्स्ट्रा सुविधाको कुरा गर्नुभयो।
अनि 6 घन्टा जस्तो हाम्रो तोकेको हुन्छ होइन, 6 हप्तामा 42 घन्टा काम गर्नुपर्ने भनेर स्वास्थ्य सेवा ऐनमै तोकेको छ। तर नर्सहरूले चाहिँ 42 घन्टा हप्तामा काम गरेको चाहिँ एकदम कमै छ, त्योभन्दा जहिले पनि बढी नै हुन्छ, कम चाहिँ हुँदैन। अनि त्यसै गरेर अर्को समस्या भनेको हाम्रो ग्रामीण स्वास्थ्य संस्थाहरूमा पनि छ, जस्तो हेल्थ पोस्टहरूमा होइन, हाम्रो पब्लिक हेल्थतिरको कार्यक्रम हेर्दाखेरि अब सङ्घीय संरचना बन्दै, यो सङ्घीयतामा नयाँ संरचनाहरू बन्दै गर्दाखेरि हाम्रो दिगो विकास लक्ष्य 2030 हामीले जुन पुरा गर्ने भनेको छौँ त्यसमा एउटा मेन बुदा भनेको के छ भने न्यून भर्खर जन्मेका शिशुहरूको मर्ने दर चाहिँ 0 बनाउने होइन, र अर्को चाहिँ मातृ मृत्यु दर चाहिँ 70 प्रति लाख भन्दा कममा झार्ने छ। र यिनी यो भनेको हाम्रो सरकारले चाहिँ एडप्ट गरेको कुरा हो, डब्ल्युएचओले राखेकोमा होइन, भने त्यो गर्न हो सक्छु भनेर गरेको हो। त्यो गर्नका लागि त हस्पिटलमा काम गर्ने नर्स र कम्युनिटीमा समुदायमा काम गर्ने नर्स दुवैको रोल चाहिँ के छ त महत्त्वपूर्ण छ। अब एकातिर हाम्रो दरबन्दी संरचना हेर्नुहोस् है, स्वास्थ्य चौकीमा बिहान 24 घन्टा बर्थिङ सेन्टर जहाँ चाहिँ 24 घन्टा प्रसुति सेवा दिनुपर्छ भनेर चाहिँ भनिन्छ, तर नर्सको दरबन्दी 2 जनाको मात्रै छ।
त्यही 2 जना पनि अब अहिलेको होइन विभिन्न कारणले कोहीलाई कता पठाइदिने, कोहीलाई कतै पठाइदिने, कहीँ खाली गराइदिएको अवस्था पनि देखिन्छ।
हजुर हजुर, होइन 2 जनाको दरबन्दी छ र कतिपय ठाउँमा करारमा चाहिँ राख्नुभएको छ। अहिले फेरि के भन्छ भन्दाखेरि करारमा राख्न नपाइने भन्ने एउटा कुरा छँदैछ भने कम्तीमा पहिला त जे थियो अब नयाँ संरचनामा जाँदै गर्दाखेरि 2टाको ठाउँमा 3टा नर्सिङ स्टाफ राख्ने हो कि होइन, 2टाको ठाउँमा 3टा नर्सिङ स्टाफ राख्दाखेरि कम्तीमा नाइट इभिनिङ र मर्निङ गरेर सिफ्ट वाइज ड्युटी गर्न उहाँहरूलाई पनि सजिलो हुन्छ। अहिलेसम्म हाम्रो बर्थिङ सेन्टरमा काम गर्नेहरूले के गरिराख्नु भएको छ त भन्दाखेरि राति डेलिभरी आयो भने रातभरि पनि आउनुहुन्छ, दिउँसो पनि आउनुहुन्छ, तर सेवा सुविधा चाहिँ के छ त एक्स्ट्रा चाहिँ केही पनि छैन। जस्तो दिउँसो पारामेडिक्स हुनुहुन्छ उहाँहरू 10-5 आउनुहुन्छ, अरू कर्मचारी पनि अब सामान्य प्रशासन अन्तको अरू अफिसको पनि 10-5 काम गर्नुहुन्छ, आफ्नो ड्युटी भ्याउनुहुन्छ जानुहुन्छ, तर हामीलाई त्यो 24 घन्टा बर्थिङ सेन्टरको कारणले गर्दाखेरि के छ त राति पनि गर्नै पर्ने, दिउँसो पनि गर्नै पर्ने, किनभने दिउँसो आएन भने अरू कोही छैन, कसले हेरिदिन्छ गर्भवतीहरूलाई होइन। त्यसले कम्तीमा नर्सिङ स्टाफको दरबन्दी यदि 24 घन्टा बर्थिङ सेन्टर सञ्चालन गर्ने हो भने स्वास्थ्य संस्थामा नर्सिङ स्टाफको दरबन्दी चाहिँ अझै थप्न चाहिँ जरुरी छ जस्तो मलाई लाग्छ होइन। र अर्को कुरा हाम्रो स्वास्थ्य क्षेत्रमा नर्स बिना स्वास्थ्य क्षेत्रको कल्पना गर्नै सकिँदैन जस्तो मलाई लाग्छ, तर नर्सलाई चाहिँ काम गर्दाखेरि नर्सले राम्रो गर्छन् भन्ने होइन नेतृत्व चाहिँ दिन कहिल्यै पनि नचाहने।
अर्को कुरा यहाँले ठ्याक्कै नेतृत्वको कुरा ल्याउनु भयो होइन, यसो हेर्दाखेरि पनि कस्तो देखिन्छ भने नर्सहरू मेरो पेसा हो म सक्षम छु भन्ने हिसाबले जाने भन्दा पनि आफूभन्दा ठुलो पेसागत रूपमा ठुलो भनेपछि प्रष्ट बुझिन्छ होइन, उहाँहरूको पछि लाग्ने, उहाँहरूको अलिकति कृपामा लाग्ने, मेरो क्षमता भएपछि त मेरो ड्युटी हो नि भन्ने खालको बुझाइ पनि अलिकति नभए हो कि, जस्तो नयाँ पिँढीहरूलाई त्यो कुरा सिकाउन नसक्या हो कि, त्यसले पनि यो पेसामा कहीँ कतै अलिकति होइन स्वच्छता आउन सकेन कि, यहाँहरू जस्तो बुझेको जानेको र अनुभवले निखारिएको नर्सहरूले त पछाडिको पिँढी नयाँ पिँढीहरूलाई त्यो कुरा अलिकति गर्न सकियो भने कसरी हेर्नुहुन्छ यसलाई?
एकदमै हाम्रो नर्सिङ पेसा भनेको एकदमै अनुशासित पेसा हो, सबैभन्दा अनुशासनमा रहने पेसा भनेको नर्सिङ पेसा हो। अनि अनुशासनमा रहँदा रहँदै यतिसम्म अनुशासनमा रह्यो कि आफूले गर्न पर्ने चाहिँ के हो त होइन, बिरामीको स्याहार मात्रै गरेर बस्ने हो कि त्योभन्दा बढी पनि हो त, हामी बिरामीको स्याहार सम्हारमा स्वास्थ्यकर्मी सबै स्वास्थ्यकर्मीको भन्दा बेस्ट सर्भिस चाहिँ नर्सिङले दिन्छन् भन्ने मलाई लाग्छ, र अरूलाई पनि यो भन्न बाहिर हिचकिचाट भए पनि भित्रभित्र नर्सले चाहिँ राम्रो काम गर्छन् है भन्ने चाहिँ हुन्छ। तर हामी आफैले चाहिँ लिडरसिप कतिपय ठाउँमा लिन नखोजेको र कतिपय ठाउँमा हाम्रो राज्य संरचनाले नै चाहिँ लिन नदिएको अवस्था पनि छ। जसरी अब स्वास्थ्य संस्थाको कुरा गर्दाखेरि पब्लिक हेल्थतिरको स्वास्थ्य चौकी एउटा स्वास्थ्य चौकीको कुरा गर्दाखेरि अहिलेसम्म नर्सहरू लडेर चाहिँ कोही स्वास्थ्य चौकी प्रमुख भयो होलान्, नत्र नर्स चाहिँ पाँचौं तहमा को होस्, छैटौं तहको होस्, अथवा अनमी होस्, अथवा स्टाफ नर्स होस्, अथवा पब्लिक हेल्थ नर्स, ऊ चाहिँ के हुन्छ त जहिले पनि सहायक भएर काम गरिराखेका हुन्छ, अनि चौथो तहमा आएको अयव भए पनि ऊ चाहिँ के हुन्छ त इन्चार्ज भएर उसको प्रमुख भएर चाहिँ काम गरिराख्नु भएको हुन्छ।
होइन यो राजनीतिक कारणले गर्दा पनि यो बनायो कि जस्तो स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मीहरूमा पनि अत्यधिक धेरै राजनीति छ भन्ने कुरा एकचोटि देखियो र त्यो हुन पनि हो होइन। जो चाहिँ अब पुरुषहरूले राजनीतिक कुरा आस्थाको हिसाबमा काम गर्न सक्ने, अगाडि जान सक्ने होइन, कतिपय अवस्थामा अब अवसरहरू छोप्न सक्ने हुने भयो, महिलाहरूलाई त्यो अफिस भन्दा बाहिरको टाइममा एक्स्ट्रा टाइममा घर परिवारलाई समय दिनुपर्ने भयो, तिनी कारणहरूले गर्दा पनि त्योमा समस्या भयो कि?
एकदमै है, अब राजनीतिक कारण त त्यसमा छँदैछ, सँगसँगै म के भन्छु भने एउटा चाहिँ हामी स्वयं नर्सहरू पनि सशक्त हुनुपर्छ र आफ्नो लागि आफै बोल्नुपर्छ। अधिकार लैजा भनेर कसैले चाहिँ दिँदैन, हामीले अधिकार खोज्न सक्नुपर्छ, माग्न सक्नुपर्छ र त्यसका लागि लड्न सक्नुपर्छ। आफूले दिने सेवालाई निरन्तरता दिँदै होइन, आफूले योभन्दा अगाडि चाहिँ के गर्न सक्छु भन्ने कुरा, जतिसुकै कमाओस्, जतिसुकै राम्रो काम गरोस्, लिडर भनेको लिडरै हुन्छ होइन, जहिले पनि लिडर भनेको लिडर हुन्छ। त्यसले गर्दाखेरि अब संरचना हाम्रो यस्तो भइदियो कि त्यो हुनुमा एउटा पुरुष प्रधान हाम्रो समाजको कारणले गर्दाखेरि पनि हो जस्तो लाग्छ, र हाम्रो नेतृत्व तहमा धेरै जसो चाहिँ पुरुषहरू नै हुनुहुन्छ, र एउटा नर्सिङ भनेको अहिलेसम्मको विशुद्ध सबैजना महिलाहरू मात्रै भएको पेसा चाहिँ नर्सिङ हो, र त्यसले गर्दाखेरि उहाँहरूले काम मात्रै गर्ने हुन्, यिनीहरूले अब पुरुषहरू एउटा अलिकति आफूलाई चित्त बुझेन भने अब सिआई भयो, एचए जन हरेक कुरामा चाहिँ उहाँहरू आफूलाई अलिकति चित्त बुझेन भने उहाँहरू साङ्गठनिक रूपमा नै के गर्नुहुन्छ त आन्दोलन गर्नुहुन्छ, धरना बस्नुहुन्छ, बन्द गर्नुहुन्छ, तर नर्सिङले अहिलेसम्म त्यो गरेको अवस्था चाहिँ छैन। यिनीहरूलाई जसो गरे पनि यिनीहरू सहिहाल्छन्, काम चाहिँ गरेकै छन्, हामीले काम लगाएकै छौँ, हामी काम चाहिँ गरिदिएकै छन्, त्यसले गर्दाखेरि यिनलाई दिए पनि अब नेतृत्व दिए पनि हुन्छ नदिए पनि हुन्छ भन्ने धारणाले काम गरेको हो जस्तो लाग्छ। तर मलाई के लाग्छ भने हामी यदि काम गर्न सक्छौँ भने हामी नेतृत्व गर्न पनि सक्षम छौँ, र हाम्रो जनस्वास्थ्यतर्फ पनि हस्पिटल तर्फ पनि यदि हामी सिनियर छौँ भने सिनियरिटीको आधारमा चाहिँ हामीलाई पनि नेतृत्व गर्ने ठाउँ चाहिँ दिनुपर्छ। नेतृत्व गर्न दियो भने काम पनि राम्रो छ र नेतृत्व पनि राम्रो छ भनेपछि हाम्रो पेसाप्रति भोलिका दिनहरूमा सबैको आकर्षण चाहिँ बढ्छ भन्ने मलाई लाग्छ।
यो कुराको लागि त तपाईँहरू वर्षमा एकचोटि एउटा दिवसको बेला मात्रै बाहिर निस्केर कुरा गरेर मात्रै भएन नि त, अरू बेला पनि तपाईँहरूका नर्सिङहरूका विभिन्न खालका क्रियाकलापहरू देखिनु पर्यो, कामहरू देखिनु पर्यो होइन, तपाईँहरूको सामाजिक भूमिका देखिनु पर्यो। त्यो भएपछि पो तपाईँहरू ए उहाँ नर्सिङहरू पनि हुनुहुन्छ है, उहाँहरूको पनि सङ्गठन छ, उहाँहरू पनि जे पनि गर्न सक्नुहुन्छ भन्ने खालको एउटा देखिँदै जान्छ। तपाईँहरू अरू बेला चुपचाप लागेर बस्ने अनि एक दिन दिवसको दिन उठ्नुभयो भने त फेरि अघिल्ला वर्षहरू जस्तै फेरि नेतृत्व खोज्ने बेला फेरि पुरुषहरूको हालिमुहाली हुने हो।
एकदम सही भन्नुभयो, हामी पहिलाको भन्दा त धेरै कुराहरूमा अब चाहिँ जुट्नुपर्छ भन्ने हिसाबले लागिराखेका छौँ। घर सँगसँगै घर व्यवहार सम्हाल्दै त्यो सँगसँगै आफ्नो आफूले आफ्नो अफिसमा आफ्नो प्रोफेसनल जिम्मेवारी पुरा गर्दै हामीले चाहिँ अब नेतृत्व पनि हामी गर्न सक्छौँ। एउटा महिलाले सम्हालेको घर पनि राम्रो हुनसक्छ, एउटा महिलाले सम्हालेको अफिस पनि राम्रो हुनसक्छ, एउटा जनस्वास्थ्य अधिकृत यति महिला छ भने ऊ हाकिम हुन चाहिँ पाउने, तर नर्स चाहिँ सातौँ आठौँ तहको, नौ तहको, एघारौँ तहको छ भने ऊ चाहिँ हाकिम हुन नसक्ने भन्ने त कहीँ छैन। तर हाम्रो अगाडिका जो लिडरहरू हुनुहुन्छ उहाँहरूलाई हामीले कतिपटक हाम्रो नेपाल नर्सिङ सङ्घले, केन्द्रीय कार्य समितिले पनि उहाँहरूलाई ज्ञापन पत्र बुझाएको छ, कतिपटक हामीले पनि जिल्ला जिल्लाबाट अनि यहाँ क्षेत्रमा सामाजिक विकास मन्त्रालयमा पनि हामीले ज्ञापन पत्रहरू बुझाएका छौँ। तर हाम्रो सिस्टम नै यस्तो बसिसक्यो कि आन्दोलन गरेर काम ठप्प नपारेसम्म चाहिँ कसैको कुरा पनि नसुनिदिने सिस्टमले गर्दाखेरि हामीलाई गाह्रो परेको छ। हामीले त्यो गऱ्यौँ भने फेरि पाउने दुःख पाउने भनेको को त जनता हो, त्यसले गर्दा हामी जनतालाई दुःख दिन चाहँदैनौँ। यदि आज महसुस नगरे पनि भोलि चाहिँ राज्यले महसुस गरोस्। आज किन भन्दाखेरि एउटा ए नर्स पढेपछि जहिले पनि हस्पिटलमा काम गर्नुपर्ने रहेछ, अथवा हेल्थ पोस्टमा काम गर्नुपर्ने रहेछ, अथवा जनस्वास्थ्यमा काम गर्ने रहेछन्, तर उनीहरू हाकिम हुन चाहिँ कहिले पनि नपाउने रहेछन् होइन। यो हाकिम नहुने जागिरमा चाहिँ किन जानु भन्ने धेरै महिलाहरूको भनाइ छ के, अनि त्योभन्दा त ओहो प्रशासकीय अधिकृत भएर बस्न पाइन्छ भने शाखा अधिकृतमा किन नलाग्ने त होइन अनि लिडिङ गर्न कुनै न कुनै बेला म 11 तहमा पुगे पनि 9 तहमा पुगे पनि म अपग्रेड हुँदै चाहिँ म एउटा हाकिम हुन पाउँछु भनेपछि म त्यही प्रोफेसनमा किन नलाग्ने त भनेर चाहिँ मान्छेहरू हाम्रो भन्दा अरू प्रोफेसनमा चाहिँ बढी आकर्षित छन् जस्तो लाग्छ तर त्यसका लागि हाम्रो प्रोफेसनल राम्रो बनाउनको लागि हामीले नै सङ्घर्ष गर्न चाहिँ जरुरी छ अगाडिका पिँढीमा जे भयो भयो आउने पिँढीलाई हामीले चाहिँ यो जागरुक गराउनुपर्छ र हामी पनि लाग्नुपर्छ जस्तो चाहिँ लाग्छ
नयाँ पिँढीहरूलाई त्यो सिकाउँदै तपाईँहरूले पनि त्यो लाग्नु पर्यो जस्तो यस्तो कुरा गरिरहँदा यही वर्षै तपाईँहरूले अब हामी यो बिचमा यो प्रत्येक अर्को दिवस मनाउनुभन्दा अगाडि हाम्रा क्रियाकलापहरू यस्ता यस्ता हुनेछन् हामी हाम्रो नर्सिङ समूहबाट यो यो काम चाहिँ हामी गर्नेछौँ भन्ने खालको त्यस्तो एउटा केही वर्क प्लानहरू बनाउनु भएको छ तपाईँहरूले पनि सामाजिक काम स्वास्थ्यमा मात्र नभएर अरू सामाजिक काममा पनि देखिन सकिन्छ होइन त्यसले कामले अरू कुरामा देखाउने हो नि त फेरि
हजुर हामी हाम्रो अहिलेको जल्दो बल्दोमा हामीले चाहिँ धेरै त्यस्तो वर्क प्लान चाहिँ केही पनि बनाएको छैनौँ मेन भनेको हाम्रो सर्भिस राम्रो होस् हामीले सर्भिस दिने ठाउँ चाहिँ सुरक्षित होस् हाम्रो यो वर्षको नारा पनि त्यही छ होइन अनि अब हामीले काम गर्ने कार्यक्षेत्र चाहिँ सुरक्षित भयो भने हामीले दिने सेवा पनि के हुनेछ त राम्रो हुनेछ त्यो कार्यक्षेत्र सुरक्षित भनेको आर्थिक रूपमा हामीले सुरक्षित हुनु पर्यो नर्सले सेवा मात्रै गर्ने र अनि आर्थिक रूपमा सक्षम भएन भने उसको अरू आवश्यकताहरू त पुरा हुन सक्दैन आर्थिक रूपमा चाहिँ हाम्रो वर्क प्लेस के हुनु पर्यो सेफ हुनु पर्यो त्यसैले फिजिकल रूपमा पनि हाम्रो सेफ हुनु पर्यो कतिपय नर्सहरू अब नाइट ड्युटी गर्न बर्थिङ सेन्टरमा बस्नुहुन्छ अनि कतिपय अवस्थामा कुटिएको अवस्था छ अस्ति भर्खरै पनि अब यो एक महिना अगाडि कपिल वस्तुमा हाम्रो एकजना अनमीलाई चाहिँ गाउँकै बदमासहरूले कुटे होइन अब आफ्नो ज्यानलाई जोखिममा राखेर हामीले सेवा दिनु परिराखेको छ भनेपछि त्यहाँ सेफ वर्किङ प्लेस हुनु पर्यो र त्यसै गरेर हाम्रो राज्य संरचनाले हाम्रो इज्जत चाहिँ राख्ने ठाउँ हुनु पर्यो होइन हामी त्यसका लागि लडिराखेका छौँ त्यो आफ्नो ठाउँमा छ राज्य संरचनाले पनि त्यो चाहिँ गरिदिनु पर्यो मेन कुरा के रहेछ भने हामी भ्रष्टाचार भ्रष्टाचार भन्छन् नि म यो भ्रष्टाचार भन्ने 1 रुपियाँ 2 रुपियाँको मात्रै भ्रष्टाचार होइन होइन नीतिगत नीति बनाउने मान्छेले चाहिँ एकदम सोच्नुपर्ने रहेछ हामी त अब सानो लेभलमा काम गर्ने वर्किङ लेभलमा काम गर्ने कर्मचारी हौँ तर हामीलाई के लाग्छ भने अब माथि बस्ने नीति बनाउने मान्छेहरूले जे नीति बनाइदियो त्यसमा अडिएर हामीले भोलि बिहान काम गर्ने हो नीति बनाउने मान्छेहरूले अहिलेसम्म स्वास्थ्यको हिसाबमा हेर्दाखेरि मात्रै आफू कहाँ छु आफ्नो मान्छे कहाँ छन् आफूले खोलेका कलेजहरू कहाँ छन् आफूले कुन कलेजबाट अनि कुन चाहिँ विद्यार्थी उत्पादन गरिरहेछु एचएलआई उत्पादन गरिरहेछु कि स्टाफ नर्स उत्पादन गरिरहेछु कि होइन त्यो हिसाबले नीतिहरू चाहिँ बन्दै गरिरहेछन् यो चाहिँ हाम्रो दुर्भाग्य हो होइन यो हामीले अहिले गर्ने भनेको हाम्रो बन्दै गरेको संगठन संरचना र अबको दिनमा हुने ओएनएम सर्वेमा हस्पिटलतिर नर्स पेसेन्ट रेसियो सकेसम्म मिलाउने होइन जसले गर्दाखेरि क्वालिटी केयर गर्न सजिलो नर्सिङ केयर दिन सजिलो होस् र हाम्रो जनस्वास्थ्यतर्फ पनि नर्सिङ स्टाफको दरबन्दी थप्नुका साथसाथै हस्पिटल र जनस्वास्थ्य दुवैतर्फ चाहिँ काम गराउने मात्रै होइन कि सक्षम छन् र सक्षम भएकाहरूलाई चाहिँ अवसर पनि दिनुपर्छ उनीहरूलाई चाहिँ म्यानेजमेन्ट गर्न पनि दिनुपर्छ र उनीहरूलाई नेतृत्व गर्न पनि दिनुपर्छ हामीलाई त्यसका लागि चाहिँ ठाउँ चाहिन्छ भनेर मेन हामी अहिले त्यसैमा लागिरहेछौँ सबै जिल्लाबाट हामीले सामाजिक विकास मन्त्रालय र केन्द्रमा पनि त्यो गरिरहेछौँ र हामीले हाम्रो पहिला एउटा महाशाखा थियो नर्सिङ महाशाखा स्वास्थ्य मन्त्रालयमा त्यो चाहिँ हटाइयो होइन नर्सको एउटा महाशाखा थियो त्यो पनि हटाए पछि हामीले अब कुरा कहाँ राख्ने त अरूले त हाम्रो कुरा सुन्दैनन् सुन्न त सुन्नुहुन्छ तर कहाँ मात्रै सुन्नु होइन सुन्नुहुन्छ काम लगाउने ठाउँमा मात्रै सुन्नुहुन्छ होइन काम गराउने ठाउँमा चाहिँ जान दिनुहुन्न होइन त्यसले गर्दाखेरि म नर्सिङ महाशाखा हाम्रो मिनिमम चाहिन्छ भनेर हामीले भनेका थियौँ त्यस अनुसार नर्सिङ महाशाखा हाम्रो चाहिँ विभाग अन्तर्गत रहेको छ र प्रत्येक प्रदेशमा पनि एउटा नर्सिङ महाशाखा चाहिँ निर्देशनालयमा रहेको छ र बाँकी उसमा पनि हामी चाहिँ त्यो गर्ने प्रयासमा छौँ अहिले सङ्गठन संरचनामै हामी चाहिँ मेन भूमिका गरेका छौँ हामीले आन्दोलन गरेका छैनौँ हडताल गरेका छैनौँ तर हामीले जहाँ जहाँ चाहिँ यो कुराहरू बुझाउनु पर्ने हो त्यहाँ चाहिँ बुझाइराखेका छौँ
जस्तो अब पहिला पेसागत रूपमा नै छोरी नर्स बनायो भने बिग्रिन्छन् होइन भन्ने खालको एउटा जुन सामाजिक बुझाइ थियो त्यो बुझाइलाई अहिले पछिल्लो समय आएर तोडिएको अवस्था छ होइन धेरै जसोले सकभर छोरीहरूलाई चाहिँ नर्स पढाउनु पाए हुन्थ्यो छोरीहरू व्यवहारले संवेदनशील बोलीचालीले संवेदनशील र सेवामा पनि संवेदनशील हुन्छन् त्यसले गर्दा राम्रो हुन्छ भन्ने एउटा सामाजिक बुझाइ बसिसकेका छ पहिल्यैदेखि नर्सिङ पेसालाई सामाजिक रूपमा हेर्ने दृष्टिकोण राम्रो भएर नर्सिङहरू त्यही अनुसार उत्पादन त्यही अनुपातमा उत्पादन भइदिएको भए अहिले आएर यो सङ्घर्ष गर्न नपर्ने पनि थियो होला पहिल्यैबाट भइदिएको भए पछाडि भयो त्यही कुराले पनि अलिकति पछाडि पर्यो होइन र अब पछिल्लो समय बढ्दैछन् तर तपाईँहरू जस्तो बुझेका होइन तपाईँहरू त अहिले काम गर्दै जानुभयो, काम गर्दै गएपछि अन्याय परेका कुराहरू महसुस हुँदै गयो, कहाँ कहाँ समस्या छ भन्ने बुझ्दै गइयो, त्यसले मात्रै अहिले यहाँहरूलाई थाहा भयो। अझ पनि नयाँ बहिनीहरूलाई त नयाँ जसले चाहिँ पढिरहनु भएको छ उहाँलाई त खालि काम गर्न पायो भने त्यो मात्रै भन्ने छ होइन। त्यही भएर यहाँहरूले सङ्घर्ष गर्नुभयो, यहाँहरूले यिनी कुराहरू पछाडिका पिँढीहरूलाई बुझाउँदै जानुभयो, अहिले गर्दै जानुभयो भने बल्ल नयाँ आउनेहरूलाई पनि सहज हुन्छ। त्यसका लागि त यहाँहरूको यो कुरा त सम्भवतः अब चाहिँ सेलाउनुहुन्न भन्ने चाहिँ लाग्छ कि मलाई होइन।
एकदमै हाम्रो अब पहिला होइन हाम्रो यो फ्लोरेन्स नाइटिङ्गेल हाम्रो मोडर्न नर्सिङको फाउन्डर हुनुहुन्छ, उहाँले जब क्रिमियाको युद्धमा होइन युद्धमा परेका सिपाहीहरू जो घाइते हुनुहुन्थ्यो उहाँहरूको चाहिँ सेवा गर्नुभयो, रात दिन सेवा गर्नुभयो। उहाँको यति कोमल दिल कि बाटोमा हिँड्दाखेरि लडेको कुकुरको पनि उहाँले चाहिँ उपचार गर्नुहुन्थ्यो अरे है हामीले जीवनी पढ्दाखेरि। र त्यही जीवनीबाट प्रेरित भएर हामी कतिजना चाहिँ नर्सिङ पेसामा लाग्यौँ होइन। अब आउने दिनमा पनि पहिला मान्छेहरूले के भन्थ्यो त एउटा हो यो नर्स भनेको एकदम गरिबले पढ्ने हो, कमजोरले पढ्ने हो, यहाँ चाहिँ यो सेवा चाहिँ हुने खानदानीहरूले चाहिँ गर्न हुँदैन भन्ने खालको त्यस्तो थियो। तर अहिले त्यो हामी स्वयं नर्सहरूले चाहिँ त्यो चिरेका छौँ होइन, किन हामीले गर्दै गयौँ काम गर्दै गयौँ हाम्रो प्रोफेसन यो स्वास्थ्य क्षेत्र चाहिँ नर्स बिना सम्भव छैन है भन्ने भयो र हामीले क्वालिटी सर्भिस चाहिँ दियौँ। अस्ति भर्खरै पनि वीर अस्पतालको इमर्जेन्सी वार्डमा नर्सहरू चाहिँ अब यो अरू हाम्रो कस्तो छ भने इन्डोरमा लेबर रुममा ओटीमा नर्सहरू हुनुहुन्छ र सबै ठाउँको हस्पिटलहरूमा चाहिँ इमर्जेन्सीमा प्यारामेडिक्सको दरबन्दी हुन्छ होइन। तर वीर हस्पिटलमा यो प्यारामेडिक्सबाट दिएको सर्भिस भन्दा नर्सिङले दिएको चाहिँ उत्कृष्ट भयो भनेर वीर हस्पिटलमा को इमर्जेन्सीमा नर्सको दरबन्दी अहिले क्रिएट गरेका छ। त्यो भनेको के हो त हाम्रो पोजिटिभ पक्ष हो, उपलब्धि हो, किनभने ओ हामीले गरेको कामको मूल्याङ्कन चाहिँ छ तर हामीलाई अधिकार मात्रै दिन खोजिया छैनन् भन्ने हामीले त्यो बुझाइमा। यदि अब वीर हस्पिटलमा त्यो राम्रो हुँदै गयो भने अरू हस्पिटलले पनि त त्यो अब लागू गर्छन् होइन,
अधिकार दियो भने हामी पछाडि पर्छौं भन्ने डर पनि होला होइन, त्यो अधिकार लिनलाई चाहिँ फेरि
अगाडि लाग्नु पर्यो होइन। र बिस्तारै अहिले जब चाहिँ हाम्रो प्रेक्षा राज्यलक्ष्मी शाह उहाँले चाहिँ नर्सिङ पढ्नुभयो त्यसपछि बिस्तारै चाहिँ यो नर्सिङ ए ठुलाबडाले पनि पढ्ने पेसा रहेछ नि त, यो त सेवा हो होइन। साइन्टिफिक उसमा चाहिँ विज्ञानमा आधारित रहेर बिरामीहरूको सेवा गर्ने हो र उनीहरूलाई डाक्टरको औषधिले मात्रै होइन कि हामीले दिएको रेस्पोन्स, हामीले दिएको सेवा, हाम्रो स्पर्श, हाम्रो बोलीले पनि के हुन्छ त बिरामी चाहिँ राम्रो हुन्छ। र एउटा डाक्टर र हामी अथवा त्यो स्वास्थ्य संस्थाभित्र काम गर्ने टिम, सबै टिम मिल्यो भने चाहिँ एउटा के हुन्छ त राम्रो बन्छ भन्ने हो। र त्यसले गर्दाखेरि अहिले त नर्सिङ पढ्न चाहिँ धेरैजना उत्साहित छन्, त्यो भइ पनि राखेको छ। तर विडम्बना कहाँ आइपुग्यो भने एउटा प्रशासनमा जागिरखाना जाने खरदार सुब्बा अधिकृत होइन उपसचिव र एउटा नर्सिङमा अथवा स्वास्थ्यकै जनस्वास्थ्य अथवा डक्टर होइन जयस समूहमा जुनमा गए पनि क्वालिफाइड मान्छे जाने हो होइन, क्वालिफाइड मान्छे जाने हो। अब त्यही क्वालिफाइड मान्छे नर्सिङ पेसामा आयो भने सधैँ कामदार भएर बस्न पर्ने, त्यही क्वालिफाइड मान्छे चाहिँ यदि प्रशासनतिर गयो भने सधैँ चाहिँ हाकिम भएर मात्रै बस्न पर्ने, त्यसले गर्दाखेरि बाहिर जनमानसमा के पर्दो रहेछ भन्दै बिरामी भएर गएको बेला मात्रै नर्सको र डाक्टरको महत्व हुने होइन, नत्र अघि पछि चाहिँ यो टेबलमा बसेर कलम चलाउनेको मात्रै चाहिँ के हुन्छ त महत्व चाहिँ बढी हुँदो रहेछ। त्यसले गर्दाखेरि अरू मान्छेले बेरोजगारीको कारणले भन्छु म त अहिले बेरोजगारीको कारणले गर्दाखेरि नर्सिङ पढ्यो भने छिटो जब पाइन्छ, यहाँ नभए विदेश जान पाइन्छ होइन, विदेशमा राम्रो स्यालरी नर्सले पाउँछन् भन्ने हिसाबले आकर्षण बढेको छ। तर हाम्रो पेसामा चाहिँ रेस्पेक्ट छ भन्ने हिसाबले राज्यले चाहिँ कति पनि रेस्पेक्ट चाहिँ हामीलाई दिन सकेको छैन, हामीले
गर्नुपर्छ
होइन। बिरामीको तर्फबाट जनताको तर्फबाट हामीले रेस्पेक्ट पाउँछौँ होइन, रेस्पेक्ट पाउँछौँ, तर राज्य संरचना तयार गर्दै गर्दाखेरि संगठन संरचनाहरू बनाउँदै गर्दाखेरि हाम्रो राज्यले नै के छ त भन्दाखेरि यो पेसाप्रतिको अलिकति आकर्षण घटाइदिएको हो कि भन्ने चाहिँ मलाई लाग्छ। अर्को अनि महत्त्वपूर्ण कुरा यही वर्षदेखि हाम्रो 15% चाहिँ मेल पुरुषहरू पनि नर्सिङ पढ्न पाउने भएको छन्, त्यसले गर्दा मलाई के लाग्छ भने यो चाहिँ एकदम सही भएको छ भन्छु कि होइन, यो हामी मैला भएर मात्र यसरी पेलिरहेको हो कि अब 15% पुरुष 15% होइन म त 50% पुरुष आउनुपर्छ भन्छु, पुरुष आएपछि कम्तीमा हामी सबैजना मिलेर चाहिँ हाम्रो प्रोफेसन अगाडि बढाउन सक्छौँ कि अझ राम्रो गर्न सक्छौँ कि भन्ने चाहिँ लाग्छ।
यहाँको समग्रमा कुरा सेवाको हिसाबमा कामको हिसाबमा सबै कुरामा हामी सक्षम छौँ, राम्रो छौँ र स्वास्थ्य क्षेत्रलाई हामीले राम्रो बनाएछौँ भने हामीलाई पनि नेतृत्व तहमा जाने खालको वातावरण राज्यले बनाइदियोस् भन्ने यहाँको माग पुरा आओस् छिटै यहाँसम्म आइदिनु भयो, धेरै धेरै धन्यवाद।
धन्यवाद। मलाई पनि आफ्नो पेसाको विषयमा र हाम्रो यो 57 नर्सिङ दिवसको उपलक्ष्यमा चाहिँ यहाँ आएर केही शब्दहरू राख्ने मौका दिनुभयो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य कार्यालय सुर्खेतका पब्लिक हेल्थ नर्स संगीता खड्का। नर्सिङ दिवस र यसको उपलब्धिका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।